नहीं, लेकिन जो इस पे अमल कर लेगा इंशाल्लाह मरने से पहले उसको विलायत नसीब हो जाएगी, क्योंकि ये आम इमराज है आजकल जो बहुत आम है। अगर इस पे अमल की तौफीक हो जाए तो बाकी अमराज से बचना, अमराज या आम अमराज है, अगर इस पे अमल की तौफीक हो जाए तो इंशाल्लाह बाकी अमराज से बचना आसान हो जाएगा अल्लाह ताला की तौफीक से। सबसे पहले कुरान करीम की तजवीद को हम दुरुस्त करें, इसमें गफलत है। नमाजी हजरात नमाज पढ़ लें, बूढ़े हो गए, लेकिन कभी इस तरफ तवज्जो नहीं जाती, क्योंकि पहले दादी नानी वगैरह से पढ़ा और उसी को सही समझा, और अब उसको सही करना खुद से तौफीक नहीं होती, बुजुर्गों की सोहबत चूंकि बैठते नहीं सुनते नहीं इसलिए पता नहीं। हजरत थानवी रहमतुल्लाह ताला फरमाते थे कि ज्यादा वक्त नहीं लगेगा, ना कारोबार ना रोजगार, कुछ भी नहीं छोड़ना पड़ेगा, कुछ माह किसी कारी साहब या मौजिन साहब के पास बैठ के अपनी तजवीद सुना लें। अगर आपको लगता भी है कि हम अच्छा पढ़ते हैं सही पढ़ते हैं, तब भी सुनाने में क्या मुजायका है, क्या पता कुछ ना कुछ उसमें कसर बाकी हो, क्योंकि ये नमाज के लिए बड़ी अहम चीज है, बुनियादी चीज है। बज़ाहिर आप वजू करें, नमाज पढ़ें, सब कुछ करें, मस्जिद तक चल के आए, लेकिन अगर खुदा ना खास्ता तजवीद बहुत खराब है तो बाज़ औक़ात नमाज भी फासिद हो जाती है। कुरान करीम में अल्लाह ताला ने फरमाया वरतिल कुरआन तरतीला, कुरान करीम तरतील से ठहर ठहर के यानी पढ़ी जाए। हजरत अली रजी अल्लाह ताला ने फरमाते थे इसकी तफसीर में अय युजव्विदुल कुरआन तजवीदा, कुरान करीम को उसकी तजवीद के मुताबिक पढ़ा जाए। हरूफ की अदायगी से बाज़ औक़ात मायने इस कदर तब्दील हो जाते हैं, क्योंकि अरबी जबान बहुत फसी है। आइन हा कुछ हरूफ ऐसे हैं जिनको बाकायदा सीखना पड़ता है, वरना बाकी तो वो जैसे उर्दू के अलिफ पे वैसे ही है। कुरान करीम में जैसे लफ्ज है कल्ब, कल्ब के मायने हैं दिल, और कल्ब डंडी वाली काफ छोटी काफ से कल्ब, उसके मायने हैं कुत्ता। अब दिल और कुत्ते के मायने की इस कदर तब्दीली से नमाज भी फासिद हो जाती है। बज़ाहिर आपने समझा कि मैंने नमाज पढ़ी, लेकिन वो नमाज वाजिबुल अदा है, उसको दोबारा दोहराना पड़ेगा, और ऐसी कितनी नमाजें हो सकती हैं जो हमें पता ही ना हो। तो ये गफलत है, इसके बारे में किसी कारी साहब को सुना लिया जाए तो बेहतर है। मेरे प्यारे शेख का शेर है, दुनिया के शायरों का दीवान पढ़ के देखो, फिर उसके बाद रब का कुरान पढ़ के देखो। दुनिया के शायरों का दीवान पढ़ के देखो, फिर उसके बाद रब का कुरान पढ़ के देखो। आंखें भी होंगी रोशन, दिल भी बनेगा गुलशन, तुम सिर्फ एक सूरत रहमान पढ़ के देखो। सिर्फ कुरान को पढ़ने का मजा ही लज्जत ही जब आती है जब उसको दुरुस्त पढ़ा जाए। उसके जो असरात हैं वो तभी मुरतब होते हैं जब उसकी अदायगी अच्छी हो। पढ़ने में फिर मजा भी आता है, एक पाव आधा पार हजरत फरमाते रोजाना पढ़ा जाए। और दूसरी बात, अक्सर अवामुन नास जो बचपन में 10 सूरतें याद की, आज तक उन्हीं 10 सूरतों पर इक्तफा है। हजरत फरमाते हैं कि कम से कम अम्मा पारा, अम्मा पारा तो हर मुसलमान के दिल में महफूज होना चाहिए तजवीद की दुरुस्तगी के साथ। जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मेरा दिल चाहता है कि सूरह यासीन हर मोमिन के दिल में महफूज हो, वो उसकी तिलावत करे, उसको पढ़े। तो सिर्फ 10 सूरतों पे इक्तफा ना किया जाए, इसको बढ़ाने की भी फिक्र की जाए। नमाज पढ़ लें, थोड़ा कुरान करीम की तरफ तवज्जो हो, फिर और मजा आएगा नमाज पढ़ने में इंशाल्लाह। ये जल्दी जल्दी जो नमाजें होती हैं वो उसी वजह से कि तजवीद बहुत खराब हो रही होती है। अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। मर्दों के लिए दाढ़ी का एक मुट्ठी रखना वाजिब है, नीचे से दाएं से और बाएं से। बुखारी शरीफ की रिवायत है वफ़िरुल लोहा वफ़िर शवारिब, दाढ़ियों को बढ़ाओ मूछों को कतरवाओ। खालिफुल मुशरिकीन इन हकुश शवारिब वफ़िर लोहा, मुखालिफिन मुशरिकीन की मुखालफत करो, मूछों को बारीक करो और दाढ़ियों कुछ माफ कर दो, छोड़ दो, बढ़ा लो। कैसर और किसरा के सफीर जब आप सल्लल्लाहु अलैहि वसल्लम के दरबार में हाजिर हुए तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कराहियत से अपना चेहरा अनवर उनसे फेर लिया, क्योंकि उनकी मूछें बड़ी हुई भी थी और उनकी दाढ़ियां छोटी छोटी थी, जो यहूदो उस वक्त के जो कुफार हुआ करते थे उनका शियार था। आपने फिर पूछा कि तुम्हें ऐसे चेहरा बनाने का किसने कहा? उन्होंने कहा हमारे रब किसरा ने। फिर आपने फरमाया कि मेरे रब ने हुक्म दिया कि मूछों को बारीक किया जाए और दाढ़ी को बढ़ाया जाए। फरमाया मन तब वाला शारी बहु लम्यनल शफाअती, जो लंबी मूछे रखेगा। अब लंबी मूछों का मतलब है होंठ के ऊपरी किनारे का छुप जाना, अगर ये छुप गया तो ये मूछे लंबी हैं। फरमाया कि मन तब वाला शारी बहु लम्यनल शफाअती, जो लंबी मूछे रखेगा मेरी शिफात से महरूम रहेगा। अब आप सल्लम की शिफात से खुदा न खास्ता महरूम हुए तो फिर कहाँ जाएंगे? रोजे महशर सिवाय आपके और दूसरा कोई आसरा नहीं, और बिला वजह का गुना। और हजरत फरमाते हैं अगर खुदा ना खास्ता कोई दाढ़ी काट के खुद को हसीन समझता है تو یہ تو اور خطرناک بات ہے، اس کے تو ایمان کے لال ہیں، کیونکہ اس کائنات میں سب سے حسین میرے پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہی ہیں، اور ہم سب کا ایمان و یقین یہی ہے. ان سے زیادہ خوبصورت چہرہ کس کا ہو سکتا ہے؟ تو خوبصورتی اللہ تعالیٰ کو مقصود بھی یہی چہرہ ہے، کیونکہ تمام انبیاء کرام، اولیاء کرام، صالحین، جو بزرگان دین اس دنیا میں رہے اور چلے گئے، ان سب کے چہرے پہ داڑھی مبارک ہمیشہ رہی. تو یہ صوفیہ کا طریقہ بھی ہے. تو داڑھیوں کو بڑھائیں، مونچھوں کو کتروائیں. میرے پیارے شیخ کا شعر ہے، اگر داڑھی کے رکھ لینے سے چہرہ بدنما لگتا، اگر داڑھی کے رکھ لینے سے چہرہ بدنما لگتا، تو پھر داڑھی میرے سرکار کی سنت نہیں ہوتی. بناؤں کس لیے پھر میں بھلا مغضوب کی صورت، بناؤں کس لیے پھر میں بھلا مغضوب کی صورت، میرے محبوب کو محبوب ہے محبوب کی صورت. اللہ تعالیٰ کو یہی چہرہ محبوب ہے اور پیارا ہے، اور آپ صلی اللہ علیہ وسلم کے طریقوں میں ہی نجات ہے. پائچے کا ٹخنے سے اوپر رکھنا تیسرا عمل حضرت والا فرماتے تھے، ٹخنے کو کھلے رکھنا. بخاری شریف کی روایت ہے، ما اسفل من الکعبین من الحذار فی النار، اوپر سے آنے والے لباس سے جو حصہ ٹخنوں کو ڈھک دے گا وہ جہنم میں جلے گا. حضرت والا رحمۃ اللہ تعالیٰ فرماتے تھے کہ کبھی بھی جہنم کی وعید کسی چھوٹے گناہ پہ نہیں آئی، یہ گناہ کبیرہ ہے. تو اور گناہ بے لذت، بلا وجہ کا گناہ، کوئی لذت بھی نہیں، کوئی مزہ بھی نہیں. صرف دو حالتوں میں ٹخنے کا کھلا رکھنا ضروری ہے، قائما و ماشیا، چل رہے ہوں یا کھڑے ہوں، باقی اس کے علاوہ ٹخنا چھپا رہ سکتا ہے. اور گناہ بے لذت ہی ہے. حضرت فرماتے ہیں کہ کوئی گانے سنے گا، بد نظری کرے گا، تو تھوڑی بہت لذت اس کو آ سکتی ہے کچھ دیر، لیکن یہ ٹخنے ڈھک لینے سے کوئی مزہ بھی نہیں آتا، بلا وجہ کا گناہ ہے. اور فیشن آج کل لوگوں کو کہا جائے کہ ٹخنے کھلے رکھے تو ان کو شرم آتی ہے، جبکہ کفار کی نقالی میں اتنے آگے چلے گئے کہ گھٹنے تک کھلیں. ہماری بلڈنگ میں بھی کچھ لڑکے ایسے ہیں جو اتنا چھوٹا شارٹ پہنتے ہیں کہ کرسی پہ بیٹھے تو ان کا گھٹنا کھل جاتا ہے. اس میں وہ دہی لینے جا رہے ہیں، بازار جا رہے ہیں، اس میں کوئی شرم نہیں ہے، کیونکہ کفار کی نقالی میں تو فیشن معلوم ہوتا ہے. اپنا جس قوم سے انسان مرعوب ہو جائے اس کے جو اتوار ہوتے ہیں ان کو اپنانے میں فخر محسوس کرتا ہے. اور ہماری بدحالی کی وجہ یہی ہے کہ ہم نے آپ صلی اللہ علیہ وسلم کے طریقوں کو چھوڑ دیا، ان کو کم سمجھا، کم جانا. کیونکہ ایمان یؤمنون بالغیب، سمجھتے ہیں کہ جب قیامت ہوگی تو ہی نہیں باتوں کے اجر ملیں گے، تبھی یہ سارے معاملات کھلیں گے، حالانکہ ایسا نہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا، میں ایسا دین لے کے آیا ہوں جس میں دنیا بھی ملے گی اور دین بھی ملے گا. اور دنیا نے دیکھا، حضرت عمر رضی اللہ عنہ کے دور میں قیصر و کسریٰ کے کنگن آپ کے قدموں میں پڑے ہوئے تھے. اللہ تعالیٰ نے اسلام کو عزت دی، مسلمانوں کو عزت دی اسلام کی عمل کی توفیق سے. آج جو ہماری پستی اور بدحالی کا مسئلہ ہے وہ اس دین سے دوری ہی ہے، سنتوں پہ عمل سے شرم آتی ہے. تو یہ شیطانی شرم ہے اور کچھ بھی نہیں ہے. انشاءاللہ حوصلہ کریں، سب تعریف کریں گے. داڑھی رکھنا شروع میں لوگ کہتے ہیں ملہ بن گیا، یہ ہو گیا، ٹپائچے رکھ لیے، تو لیکن بعد میں حضرت سے ہی کئی بار سنا اور اپنے لوگوں کو بھی دیکھا آس پاس کے، بعد میں لوگوں نے دعاؤں کے لیے بھی انہی سے کہا. اللہ کے طریقوں میں عزت ہے، آپ صلی اللہ علیہ وسلم کے طریقوں میں عزت ہے. انشاءاللہ اس بات کا یقین اللہ ہم سب کے دلوں میں ڈال دے. پھر فرمایا کہ نظر کی حفاظت، نظر کی حفاظت اس وقت کا سب سے بڑا مسئلہ ہے. اور حضرت والا رحمۃ اللہ تعالیٰ فرماتے تھے، میری 75 سالہ زندگی کا نچوڑ یہی ہے کہ صرف نظر بچا لو تو انشاءاللہ اللہ کی ولایت مل جائے گی. کیونکہ نظر، قرآن کریم میں اللہ تعالیٰ نے فرمایا، قل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم، اے محمد صلی اللہ تعالی علیہ وسلم، ایمان والے مردوں سے فرما دیجئے کہ اپنی بعض نگاہوں کو بھیج لیا کریں. وہ بعض نگاہیں نامحرم کی طرف اٹھنا، یا امرد لڑکے جن کی داڑھی مونچھیں نہ ہو، یعنی جس کی طرف گناہ کا مائل ہونے کا اندیشہ ہو، یا نامحرم سے مراد زندگی کے کسی موڑ پہ اگر کسی سے نکاح ہو سکتا ہے تو وہ نامحرم ہے، اس سے نظر کی حفاظت ضروری ہے. نظر کی حفاظت، حدیث قدسی میں اللہ تعالیٰ نے فرمایا، ان النظر سہم من سحاب ابلیس مسموم، بے شک نظر ابلیس کے تیروں میں سے ایک تیر ہے جو زہر میں ڈبویا ہوا ہے. من ترا کہا مخافتی، جو میرے خوف سے اس کو چھوڑ دے گا، اللہ تعالیٰ فرماتے ہیں جو میرے خوف سے اس کو چھوڑ دے گا، ابدلتہ ایمانا یجد حلاوتہ فی قلبی، اللہ تعالیٰ اس کے دل میں ایسا ایمان اور یقین عطا فرمائیں گے کہ اس کی حلاوت کو وہ اپنے دل میں محسوس کرے گا. حلاوت ایمان کی مٹھاس کو کہتے ہیں، اور اللہ تعالیٰ جب کوئی چیز عنایت فرما دیں تو وہ واپس نہیں لیتے، اتنی کتنی کریم ذات ہے کہ ایک بار کسی چیز کو عنایت فرما دیں تو واپس نہیں لیتے. آج نماز میں جو مزہ ہم لوگوں کو محسوس نہیں ہوتا اس کی وجہ دھیان کا بھٹکنا، ادھر ادھر لگنا، کیونکہ دل گندے خیالات یا گندے نہ بھی ہوں دوسرے خیالات دنیاوی اغراض میں اتنا غرق ہو چکا ہے، کیونکہ زندگی اور دنیا ہی کو مقصد بنایا جا چکا ہے ہر وقت، یا تو کمانا یا کسی کام کی فکر. اور اللہ والے جب سجدہ کرتے ہیں تو عرش مبارک پہ سر رکھتے ہیں، یہ حقیقت بات ہے. ان لوگوں کو نماز کا مزہ، نماز کی لذت ہی جب آ سکتی ہے جب دل گناہوں کی گندگی سے اور دنیا کی اور دوسری چیزوں سے پاک ہو جائے. نظر کی حفاظت، میرے پیارے حضرت کے شیخ، پیش حسین نگاہ کو جب پست کر دیا، پیش حسین نگاہ کو جب پست کر دیا، ایما کی شیرینی نے مجھے مست کر دیا. فکر تو یہی رکھنی ہے کہ ہر وقت نگاہ سی نگاہ کی حفاظت کی جائے، کبھی کچھ ہو جائے اللہ تعالیٰ توبہ کی توفیق دے انشاءاللہ. حضرت تھانوی سے پوچھا تقوی سے رہنا کیسا ہے، فرمایا باوضو رہنا کیسا ہے، جب وضو ٹوٹ جائے دوبارہ وضو کر لو، اتنا ہی آسان ہے کہ تقوی سے رہا جائے. جب تقوی ٹوٹ جائے اللہ سے توبہ کر لو، انشاءاللہ تقوی پھر جڑ جائے گا. تقوی، اللہ تعالیٰ ہم سب کو تقوی سے رہنے کی توفیق عطا فرمائے. اور نظر کی حفاظت، زبان کی حفاظت، کان کی حفاظت، ہر وہ چیز جس کا عکس ہمارے دلوں کو جاتا ہے. دلوں کے جانے کے جو رستے ہیں یہ حواس خمسہ ہی ہیں، دیکھنا، چھونا، سننا، ان سب چیزوں کا عکس ہمارے دلوں میں جاتا ہے. جب ان سب چیزوں کی حفاظت ہوگی تو انشاءاللہ دل کی بھی حفاظت ہو جائے گی. اور دل کی حفاظت مقصود ہے، اس کی وجہ یہ کہ اللہ تعالیٰ کی ذات مقیم اسی دل میں ہو سکتی ہے اور کہیں نہیں. اللہ تعالیٰ کی ذات کو پہچاننا اور پانا ہی اس زندگی کا مقصد ہے. وما خلقت الجن والانس الا ليعبدون، سوائے اپنی عبادت کے، مطلب اس کی تفسیر میں حضرت سے سنا لیعبدون معنی میں ہے لیعرفون، سوائے اللہ کی ذات کو پہچاننے کے یا عبادت کے انسان اور جن کی پیدائش کا اور دوسرا کوئی مقصد نہیں ہے. تو اس دل کی حفاظت یہ مقصود ہے، اللہ تعالیٰ ہی اس دل میں اور جن اس دل میں قیام فرماتے ہیں جو حرام خواہشات اور لذتوں سے بچنے سے اس دل کے جو ٹکڑے ہوتے ہیں پھر اللہ تعالیٰ کو پیار آتا ہے کہ اپنی جان کی بازی لگا کے یہ ہمیں راضی کرنے پر تلا ہے تو انشاءاللہ اللہ تعالیٰ اس کو مل جاتے ہیں. اللہ تعالیٰ ہم سب کو ان باتوں پہ عمل کی توفیق عطا فرمائے. اب یہ ساری باتوں پہ عمل کی توفیق کا نسخہ اللہ تعالیٰ نے قرآن کریم میں بیان فرمایا، یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، اے ایمان والو متقی رہو، تقوی سے رہو، اللہ سے ڈرو. تقوی رہیں کیسے، ملے گا کیسے؟ وکونوا مع الصادقین، نیک اور سچے لوگوں میں رہ پڑو، نیک اور سچے لوگوں میں رہ پڑو. بیان سننا مقصد نہیں ہے، بیان سے کچھ گرمی ہمارے دلوں کو مل جاتی ہے لیکن ظاہر دنیا میں جاتے ہیں تو وہ گرمی پھر ختم ہو جاتی ہے. جیسے حضرت فرماتے ہیں موبائل کی بیٹری کو چارج کیا، کچھ ٹائم چلی، پھر دوبارہ اس کو چارجنگ کی ضرورت ہے. تو اس میں نیک اور سچے لوگ، ایسے لوگ جن کے قول اور فعل میں تضاد نہ ہو، جو خود بھی باعمل ہوں، ان کے ساتھ رہنے سے ہی ان سب باتوں پہ عمل کی توفیق ہوتی ہے. اہل ہمت کی صحبت میں رہنے سے ہمت کی توفیق ہوتی ہے، یہ اصل بات ہے. اور قدرت اللہ بھی یہی ہے کہ اسی رستے سے اللہ تعالیٰ ملتے آئے ہیں، جیسے آپ علیہ الصلوۃ والسلام کی صحبت سے اللہ تعالیٰ نے صحابہ کرام کو وہ ایمان اور یقین ادا کیا، پھر تابعین، تبع تابعین، صلحاء، اور آج تک یہ اور قیامت تک انشاءاللہ یہ طریقہ کار اسی طرح چلتا رہے گا. یہ قدرت اللہ ہے. اور دوسرا کوئی چاہے میں گھر میں بیٹھ کے اللہ کو پالوں، وہ کوئی نصیب کا لال، ممکن ہے اللہ کی قدرت سے ایسا بھی ہو جائے، لیکن خلاف قدرت اللہ ہے، ایسا عام طور پہ ہوتا نہیں ہے. رستہ یہی ہے کہ نیک اور سچے لوگوں میں مستقل رہا جائے، پھر اللہ تعالیٰ کی ذات ان کو مل جاتی ہے. کتنا رہا جائے؟ ملا علی قاری رحمۃ اللہ تعالیٰ اس کی تفسیر فرماتے ہیں، ای خالدوہم لتکونوا مثلہم، حضرت یہی فرماتے ہیں. حضرت ملا علی قاری رحمۃ اللہ تعالیٰ، حضرت علامہ آلوسی تفسیر المعانی میں اس کی شرح فرماتے ہیں کہ کتنا رہا جائے، ای خالطوہم لتکونوا مثلہم، اتنا رہو کہ ان کے جیسے نظر آنے لگو، تمہاری چال، ڈھال، کردار، گفتار سب ان کی طرح ہو جائے. خود توفیق، خود کوشش کرتے رہو، بزرگوں سے دعا کراتے رہو، اپنے حال بتاتے رہو، انشاءاللہ اللہ تعالیٰ مل ہی جاتے ہیں. اللہ تعالیٰ مجھے اور ہم سب کو ان باتوں پہ عمل کی توفیق عطا فرمائے.
الحمد لله وكفى والسلام على عباده الذين اصطفى، ما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا من يعتد منكم من يعتد منكم عن دينه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم ذلك فضل الله يؤتيه من يشاء والله واسع عليم وقال رسول الله صلى الله تعالى عليه وسلم حجبت النار بالشهوات وحجبت الجنة بالمكاره أو كما قال عليه الصلاة والسلام. اولاد ہونے کے بعد کم آنے لگے ہیں طاہر شاہ، آپ نے نوٹ کیا؟ بعض شادی ہونے سے غائب ہو جاتے ہیں، بعض اولاد ہونے سے. کتنا وقت دے گا آدمی؟ کبھی کبھی وقت. اس دن ایک صاحب پوچھنے لگے کہ اولاد بھی غیر اللہ ہے؟ میں نے کہا عام حالات میں تو نہیں، جب اولاد اللہ والوں سے نیک صحبت سے ذکر و تلاوت سے روکنے لگے تو غیر اللہ بن جائے. ہر وہ چیز جو ہمیں اللہ کے راستے میں رکاوٹ بن جائے وہ غیر اللہ ہے. اب بچہ رو رہا ہے، چلو بھائی جماعت سے نہیں گھر میں نماز پڑھ لیں گے. کیوں بھائی؟ بچہ اور چیز اور وقتوں میں نہیں روتا. اطبا تو کہتے ہیں بچے کے رونے سے سینہ اور مضبوط ہوتا ہے، کیونکہ وہ زور لگاتا ہے نا، اس کا سینہ مضبوط ہوتا ہے. تھوڑا رونے بھی دو، کوئی حرج نہیں ہے. اور نہیں تو اس کو اماں کے حوالے کرو اور اس کو بولو بھائی تم اس کو سنبھالو، میں نماز پڑھ کے آ کے پھر لوں گا. تو یہ بچے کی محبت اگر جماعت چھوڑا رہی ہے تو اسی طرح اگر وہ شیخ کے پاس جانے نہیں، ابا وہاں نہ جائیں، ہمیں پارک لے کے چلیں. پارک میں جا رہا ہے، اصل پارک جو ہے پسندیدہ جگہ وہ ہونی چاہیے جہاں پہ اللہ والے ہوتے ہیں. بھائی تم بھی وہاں بیان میں چلو، واپسی میں ہم کہیں گھما کے لے آئیں گے یا کوئی فاسٹ فوڈ دلا دیں گے تمہیں، آئس کریم، کوئی فاسٹ فوڈ، زنگر برگر. آج کل بچے عورتیں اس سے اٹریکٹ ہوتی ہیں، اس سے چارمنگ چارمنگ. حضرت فرماتے تھے نعم البدل کو دیکھ کے توبہ کرے گا امیر. اس کو کوئی ایسی چیز دو چارمنگ، بیوی کو بھی کہو تم بھی چلو. کوشش کرنی چاہیے کہ اپنے معمول میں خرابی نہ آئے. میں نے عرض کیا ہے دوست آ رہے ہیں، ہفتے کو آنا ضروری ہے یا جا رہے ہیں تو ایسا ہی وہی دن جو شیخ کے بیان کا ہے، اور دن نہیں ہو سکتا. بتا دے میں یہ دن میرا مصروف ہے، میں بزی ہوں، اور کوئی کام میں نہیں ہوتا. آدمی بزی ہوتا تو ایزی نہیں ہوں بلکہ بزی ہوں. میں ایزی فیل نہیں کر رہا ہوں بلکہ بزی نس مین. بزنس مین کو جانتے ہو؟ بزی نس نس، اس کی نس نس بزی ہوتی ہے. یہ بزنس مین ہوتا ہے، اس کی نس نس کاروبار میں بزی ہوتی ہے. کہتا ہے مرنے کا بھی وقت نہیں ہے. حضرت فرماتے تھے ہاں اسرائیل علیہ السلام آ کے تم سے پوچھیں گے، ٹائم ہے تو لے کے چلیں آپ کو. آ کے جب گلا دبائیں گے فوراً ساری چیزیں ختم. دیکھتے ہی دیکھتے کتنے سیٹ دنیا سے چلے گئے، کتنے اللہ والے بھی چلے گئے. جانا تو سب کو ہے، اللہ والے جاتے ہیں وہاں کامیابی، وہاں جا کے یہاں سے مسکراتے ہوئے جاتے ہیں، اللہ تعالیٰ کی فرما برداری کے ساتھ جاتے ہیں. اور دنیا دار جاتا ہے پریشانی کے عالم میں، وہاں کیا ہوگا، نمازیں پوری نہیں ہیں، روزے پورے نہیں ہیں، لوگوں کا حق دبایا ہے. اب وہاں جا کے پتہ چلے گا، اس لیے ڈرتا ہے وہ جانے سے. اللہ والا اس لیے نہیں ڈرتا کہ یہاں سے اچھا مقام وہاں ملے گا. یہاں تو پریشانی ہے، دکھ ہے، بیماری ہے، ہر قسم کی. بمبئی کے ڈاکٹر، بمبئی میں حضرت والا کا بیان ہوا. حضرت کا ہندوستان کا سفر ہوتا تھا 1980 کی دہائی میں. الحمدللہ ایک مہینے کا سفر ہوتا تھا. وہاں کے علماء حضرت کے ساتھ ہوتے تھے اور حضرت کے بیانات، ہندوستان کی اردو تو زیادہ اچھی ہے کیونکہ غالب وہیں پیدا ہوا وہیں مرا، غالب دہلی والا ہے اور بعض لکھنؤ والے ہیں. تو وہاں پہ بہت حضرت والا کے بیانات ایسے ہوئے، کتابیں چھپی وہاں سے، باتیں ان کی یاد رہیں گی. یہ ہندوستان کے بیانات کی چھپی ہوئی کتاب ہے. تو وہاں بمبئی میں حضرت والا کا بیان ڈاکٹروں میں ہوا. ڈاکٹر حضرت والا جو ہر جو ہے یا انگریزی میں ٹر لگ جائے تو اس کے اندر ذرا ٹر ٹر زیادہ ہو جاتی ہے، زیادہ ٹر لگ جائے. ڈاکٹر منسٹر ایک گاؤں کا دیہاتی تھا. تو ایک گورنر آیا تو بہت دور سے بھاگتا ہوا آیا، حکیم الامت کے ملفوظات میں، دور سے بھاگتا ہوا آیا گورنر سے ملنے کے لیے. کہا آج میں تم سے ملنے آیا ہوں، پہلی دفعہ کوئی گورنر نر کا بچہ آیا ہے، ورنہ ڈاکٹر، کلکٹر، منسٹر سارے ٹر آتے تھے، آج تم کوئی گورنر نر کا بچہ آیا ہے، میں اس لیے ملنے کے لیے آیا ہوں. گورنر تو حضرت فرماتے تھے مسٹر کو جب ٹر ملتی ہے نا تو وہ خوش ہو جاتا ہے, اس لیے حضرت فرماتے تھے یہ وظیفہ آپ دیکھیے. حالانکہ حضرت والا نے کوئی اسکول نہیں پڑھا تھا, لیکن لوگوں سے سن کے حضرت کو پتا چل گیا آفٹر فجر آفٹر مغرب یہ وظیفہ پڑھو. آفٹر کہتے تھے, آفٹر نہیں کہتے تھے, آفٹر تلفظ اور پروننسیشن کا خیال رکھتے ہوئے. انگریزی غلط بولو بھائی, اب سو کہاں رہے ہیں, ادھر منہ آنکھ کھول کے سنیں. جزاک اللہ. حضرت فرماتے تھے انگریزی غلط بولو تو لوگ کہیں گے دیکھو غلط بول. حضرت ہردوئی کا انگریزی نہیں آتی تھی, بالکل ہی ٹھیٹھ پرانے زمانے کے تھے. تو حضرت ہردوئی رحم اللہ تعالیٰ جہاں اترتے تھے ایسے رش لگا کے مسافہ نہیں ہوگا, سب قطار بنائیں لائن لگائیں, قطار لائن بھی نہیں کہتے قطار بنائیں. اب قطار لمبی قطار لگی ٹرین کی طرح, ایک اور قطار لگی سب حضرت سے مسافہ کر کر کے جا رہے ہیں. تو پھر لوگوں نے کہا لوگ عام ان لوگوں نے بڑا ڈسپلن ہے, تو حضرت نے یہاں فرمایا آ کے لوگ کہہ رہے ہیں بڑا ڈسپلن ہے, بڑا ڈسپلن ہے ان لوگوں میں کہ یہ دیکھو اتنا مسافہ کرنے میں یہ آج یہاں رش لگ جاتا ہے ہر طرف سے کودے جا رہے ہیں. ارے بھی تھوڑا ٹھہر جاؤ بزرگوں کو راحت پہنچاؤ, بزرگوں کو پھر گرے چلے جا رہے ہیں, یہ طریقہ نہیں ہے حضرت ہردوئی کا مزاج, ورنہ نہیں ملائیں گے. جاؤ ایسے کود کے آؤ گے ہم نہیں ملائیں گے, اب ملا لو کیسے ہوگا. اس لیے کرنا ہے تو لائن بناؤ قطار بناؤ. تو بہرحال بمبئی میں حضرت والا کا بیان ڈاکٹروں میں ہوا, تو انہوں نے بیان سنا بہت خوش ہوئے, بیان سن کے اتنے خوش ہوئے. حضرت فرمایا ان کے پرنسپل نے پھر حضرت سے کہا کہ آپ کے بیان انہوں نے اتنا شوق سے سنا, ورنہ یہ کسی کو بولنے ہی نہیں تھے, ہوٹنگ کرتے ہیں او مذاق اڑاتے ہیں, لیکن حضرت اللہ کی محبت کا بیان کیا. اور انہوں نے پھر کہا ڈاکٹر جو طالب علم تھے میڈیکل کالج کے, ایک ہفتہ اگر یہ مولانا یہاں رک جائیں تو ہماری اصلاح ہو جائے گی. حضرت نے یہ عشق مجازی بد نگاہی یہ سب امراض بیان کیے. تو پھر انہوں نے بہرحال ایک نشست میں حضرت والا سے پوچھا, اتنے دن تو حضرت نہیں رہے ایک ہی دن رہے, پوچھا کہ حضرت یہ آپ کی بات سب صحیح ہے ٹھیک ہے کہ اللہ والے بنو, داڑھی رکھو پائچے اوپر رکھو اور اللہ والے بنو نیک بنو, لیکن اگر ہم ایسا بنتے ہیں تو ہم ماحول معاشرے سے کٹ جاتے ہیں, اقلیت میں آ جاتے ہیں اقلیت. تو حضرت والے نے فرمایا یہ بتائیے ابھی آپ اکثریت میں ہیں, ابھی ڈاکٹر ہیں آپ ٹھیک ہے, ڈاکٹر ہیں, ڈاکٹر کے پاس موٹر بھی ہوتی ہے, کیونکہ ادھر ایک اچھے فیملی کے ہی لوگ ڈاکٹر بن پاتے ہیں, غریب لوگ اکثر نہیں بن پاتے, کئی کئی لاکھ خرچ کرتے ہیں پھر اس کے بعد 2000 فیس 5000 فیس بھی لیتے ہیں, قوم کی خدمت کر رہے ہیں. اے کیا ہو رہا ہے وہاں جا کے کھیلو باہر, یہ کھیلنے کی جگہ ہے وہاں جا کے کھیلو باہر, کھیلنا ہے تو 2000 5000 فیس لیتے ہیں. تو ڈاکٹر اکثر اچھے کھاتے پیتے ہوتے ہیں. تو حضرت نے فرمایا آپ لوگوں کے پاس موٹر ہے, آپ لوگ ڈاکٹر ہیں, موٹر گاڑی ہے کہ جی حضرت ہے. حضرت نے پوچھا یہ بتائیے آپ کہہ رہے ہیں نا مقلیت میں آ جائیں گے, یہ بتائیے ہندوستان میں اکثر لوگوں کے پاس گاڑی ہے, 1980 وغیرہ کی بات ہے یہ, اب تو پاکستان میں بھی اکثر وہاں بھی ہوگی ادھر بھی گاڑیاں, لیکن اس زمانے میں گاڑی بہت کم لوگوں کے پاس ہوتی. تو آپ یہ بتائیے آپ لوگوں کے پاس گاڑیاں ہیں تو ہندوستان میں اکثر لوگوں کے پاس گاڑیاں ہیں؟ کہ نہیں حضرت یہ تو نہیں. تو فرمایا آپ اقلیت میں کیوں ہیں, آپ اکثریت میں آ جائیے, گاڑیاں آپ صدقہ کر دیجئے خیرات کر دیجئے. اور آپ کیوں اکثریت پیدل چل رہی ہے مانتے, سائیکل پہ چل رہی ہے بائک پہ, اس زیادہ لوگ بہت کم لوگوں کے پاس گاڑیاں اس زمانے, ابھی بھی ہے ابھی بھی یہی حال ہے, بائک اکثروں کے پاس ہے گاڑیاں کم لوگوں کے پاس, پاکستان میں یہ حال ہے, پاکستان سے زیادہ غریب عوام ہندوستان کی ہے, یہ آپ سرچ کر لیں. اور پاکستان کی الحمدللہ عوام خوشحال ہے, حکومت بیچاری خلاش مفلوق الحال, انا مفلوق الحال. وہ ایک آیا تھا بھارت عرب کا شیخ, اس نے پوچھا کیف الحال, اس نے کہا نا مفلوق الحال, نا مفلوق الحال. میں ہم تو واقعی کیوں مفلوق الحال ہوئے, کیونکہ یہ بےچارے باہر جمع کر دیتے ہیں, ایسا نہیں ہے پیسہ ہے ان لوگوں کے پاس لیکن لگاتے نہیں ہیں. تو بہرحال حضرت نے جب یہ پوچھا تو ان کا جواب اس میں کتنا عمدہ جواب تھا کہ آپ اس معاملے میں تو اقلیت میں آنا چاہتے ہیں کہ ہمارے پاس گاڑی ہو, آج بھی ہم چاہتے ہیں کلٹس نہ ہو, کلٹس تو پرانا ہو گیا بند ہو گیا آنا, بہترین نئے ماڈل کی ویزل ہو یا لینڈ کروزر ہو, ایسی گاڑی جو کہ آج کل پجاروں سے بھی اچھی اچھی گاڑیاں آئی ہیں, کیا والوں نے جو گاڑی بنائی اسپورٹیج کتنے ایک کروڑ کی جاری ہے اس کی قیمت قریب, ایسی گاڑی ہو جو کسی کے پاس نہ ہو. تو ایسی داڑھی بھی تو ہو کہ وہ سنت زندہ ہو جائے, گاڑی تو اتنی بڑی آپ چاہتے ہیں اور داڑھی اتنی چھوٹی رکھی ہوئی آپ, گاڑی اتنی بڑی ہو آدمی بھی زیادہ بیٹھے بھاری بھی ہو, روڈ گرپ بھی اس کے اندر ہو اور ساری شاندار بھی ہو جاندار بھی ہو, تو دین بھی تو شاندار ہو جاندار ہو. گاڑی سے کسی نے منع نہیں کیا الحمدللہ, حضرت مولانا بدر صاحب کے جو آتے ہیں لے کے ایک کروڑ کی گاڑی ہے ان کے پاس, और इसी फिरोज भाई के पास भी अच्छी गाड़ी है। इसी तरह हजरत वाला को जो उस जमाने में सन 90-95 में जो लेके जाते थे कामरान छापरा, उस वक्त उनकी गाड़ी 45 लाख रुपए की थी, उस वक्त 45 लाख की, अब वो कितने की होगी, 1.5 करोड़ की होगी। तो दिया है अल्लाह ने, साथ साथ दीन भी है, इसीलिए ये नहीं कहा जाता कि फत्तू फकीर हो जाओ। एक मजमे ने ये भी पूछा हजरत से, हजरत ने खुद फरमाया सारा, उन्होंने पूछा कि आप लोग कहते हैं मौलवी लोग सूफी लोग दुनिया को लात मारो, दुनिया नहीं रहेगी तो हम तो फत्तू फकीर हो जाएंगे, हमें कौन पूछेगा। हजरत फरमाया किसने कहा दुनिया को लात मारो, दुनिया को लात मारने का हमने नहीं कहा, ये ऐसे ही जज्बाती किस्म के लोग हैं जो कहते हैं। हम कहते हैं दुनिया भी रखो, संभाल के रखो, दुनिया भी संभाल के रखो, घर बनाओ, बंगला बनाओ, गाड़ी बनाओ, लेकिन साथ साथ सुनो तो शरीयत पर चलो। नबी अलैहिस्सलाम का इरशाद सुना रहा हूँ, अभी 4 दिन से 5 दिन से एक ही आयत पे बयान हो रहा है। अल्लाह ताला नए नए मजामीन अता फरमा देते हैं। हजरत वाला फरमाते थे वो खमरे कोहन वो कवी तर है, लेकिन वो खमरे कोहन पुरानी शराब अल्लाह की मोहब्बत की, वो खमरे कोहन वो कवी तर है, लेकिन नए जाम मीना अता हो रहे हैं। नए जाम मीना, शराब तो पुरानी है, जाम मीना नए हैं। प्याली आदमी नहीं लाता है ना, चाय अच्छी लगती है, वो नई प्याली है, नए डिजाइन की चाय अच्छी लगती। तो वही बात मलफूज जो है वो नए अंदाज में पेश किया जाए तो अच्छा लगता है। तो हजरत वाला ने उनसे जब उन्होंने कहा तो फरमाया अरे किसने मना किया, नबी अलैहिस्सलाम का इरशाद है ला बा बिल गिना, ये सब याद होना चाहिए। जो समझता ना कि मौलवी फत्तू फकीर होते हैं, अल्लाह का शुक्र आज मौलवियों को भी अल्लाह ताला इतना नवाजा है कि हमारे हजरत वाला के पोते वहीं खानकाह में बयान करते हुए जज्बात में उन्होंने कहा कि आज का मौलवी ज्यादा खा के तो मर सकता है, भूखा नहीं मर सकता। ज्यादा खा लिया बदहजमी हो गई, हजरत इंतकाल कर गए क्योंकि ज्यादा खा लिया, भूखा नहीं मर सकता इंशाल्लाह। हालात तब्दील हो चुके हैं। ला बास बिल गिना, नबी अलैहिस्सलाम का इरशाद ला बास बिल गिना लिमन तकल्लाह अज़्ज़ व जल्ला, उस गिना में उस तवंगरी में मालदारी में कोई बुराई नहीं है जिसके अंदर तकवा खौफ खुदा मौजूद है। बंगला है, नवाब कैसर साहब का बंगला था, पूछिए ये लोग बैठे हैं, ये लोग हमारे साथ गए हजरत हरदोई का बयान वहां पे होता था और पीर पगारा के बराबर में उनका बंगला था, ये जो नेशनल स्टेडियम के बराबर में कितनी महंगी जमीन है, 1000 गज से बड़ा बंगला था वहां हजरत नवाब कैसर साहब रहते और रहते थे, और पिंडी में एक घर उनका अलग था, और यहां भी आके यहां नहीं रहते थे, अक्सर दारुल कराची में रहते थे, वहां के असातिज़ा उनसे मोहब्बत करते। अल्लाह वाले 30 साल तक, यानी उनका देखिए बंगला कहाँ, एक पिंडी में घर, एक कराची में नेशनल स्टेडियम वाले साइड में, और जो है डबल केबिन गाड़ियां, लेकिन 30 साल तक उनकी तकबीर उला फौत नहीं हुई। किस क्या हरज है इस दुनिया में, कोई हरज है बताइए। लोग क्या समझते हैं बस माल वाले जहन्नम में जाएंगे, शायर लोग भी जहन्नम में जाएंगे, माल वाले भी जहन्नम में, हर एक को अपनी तरफ से फतवा दे दिया। क्यों भैया, माल वाला दीन के रास्ते में माल खर्च कर रहा है, ये मस्जिदें मदरसे कौन बना रहे हैं, कौन बना रहा है बताइए। अगर ना हो माल वाले, हजरत थानवी रहमतुल्लाह ताला गुजरे हैदराबाद दक्कन के करीब से ट्रेन से देखा, इतने बड़े बड़े घर किसके हैं, लोगों ने बताया मुसलमानों के घर, नवाब फलाने नवाब का। हजरत खुश हो गए, माशाल्लाह मुसलमानों को इतना नवाजा है अल्लाह ताला ने। तो अल्लाह वाले तो मुसलमानों की दुनिया से खुश होते हैं, लेकिन ये चाहते हैं कि सिर्फ दुनिया में ही मजे मत करो, आखिरत के लिए भी कुछ बचा के रखो, ऐसा ना हो सारी अय्याशी नवाब वाजिद अली की तरह यहां कर लो, वहां जाके क्या करोगे, सारी अय्याशियां यहां कर लो तो वहां के लिए भी तो कुछ रखो बचा के, रोजा रखो, नमाज पढ़ो, तकबीर उला बता रहा हूं। उनके बेटे ने बताया 30 साल तक अब्बा जान ने तकबीर उला से नमाज पढ़ी है, 30 साल तक तकबीर उला फौत नहीं हुई। तो ऐसे की दुनिया में क्या हरज है, लिमन तकल्लाह अज़्ज़ा वजल्ला, हमारे पास जरा सी दुनिया आती है फौरन जमात की नमाज आके पीछे, दुकानदार इसलिए दुकान से नहीं आता कि नमाज पढ़ने जाएंगे तो हरज हो जाएगा, वहीं पढ़ लेते हैं, तस्वीरें लगी हैं, कोई गाली दे रहा है, गाने बजा रहा है, झूठ बोल रहा है, वहीं नमाज पढ़ रहा है, हो जाएगी फर्ज अदा हो जाएगा, लेकिन जो सवाब मिलना चाहिए, जो 25 और 27 दर्जे सवाब होना चाहिए, जो तजवीद इमाम और आलिम और कारी की है, वो कहां से लाएगा, कैसी नमाज होगी उस इमाम की भी जो पढ़ेंगे कामिल होगी या नहीं होगी, इमाम जामिन है नमाज का, गलती होगी। जितने लोग नमाज पढ़ते हैं जुमे के दिन 1000 आदमी होता है इमाम के पीछे, आम हालात में 1500, सबका सवाब इमाम को मिलता है, अगर गलती होगी तो गुना भी उसी को मिलेगा, ये भी समझना। अगर वो गलती करेगा और नमाज खराब हुई और उसने चकमा दे दिया, कुछ बताया नहीं, कुछ बताया नहीं, तो तब एक इमाम साहब का जो हवा खारिज हो गई तो उन्होंने जो है वो फिर भी नमाज पूरी पढ़ा दी। एक नमाजी था तो उसने कहा कि वारे मौलवी पंचर गाड़ी भी तूने मंदिर पे पहुंचा दी, पंचर गाड़ी भी तूने। उस ऐसे वक्त में नमाज फौरन सलाम फेर दे, नमाज दोहराई जाए। एक इमाम हजरत वाला ने खुद फरमाया कि हमारे एक इमाम साहब थे, उनका वजू टूट गया तो सजदे में सब थे वो चले गए आगे, इसीलिए दरवाजा होना चाहिए। इंसान बशर है नहीं है इमाम, उसका वजू नहीं टूट सकता। उसका वजू क्या बिल्कुल लोहे का होता है? उसका वजू भी बशर, कभी वजू टूट गया, ज्यादा गैस हो गई वजू टूट गया। हमारे डॉक्टर डॉक्टर खलील साहब गैस में थे, मैंने कहा आजकल तो गैस का मर्ज हर एक के पेट में है, आप गैस के कंपनी में है, आप इस मर्ज का इलाज कीजिए, आप गैस की कंपनी में। तो वो साहब अच्छा इमाम देखिए खौफ खुदा, वरना दूसरा होता है कि भाई इतने लोग मुझे हंसेंगे वजू टूट गया, वो छोड़ के चले गए नमाज, जाके वजू किया। हजरत ने फरमाया सजदे से सर उठा तो कहीं आस्था ना था, इमाम गायब हो गया, दूसरे ने नमाज पढ़ाई, उसी पे बिना करेगा नमाज पढ़ाई जाएगी। अभी शेख सुदेश ने नमाज पढ़ाई है, इमाम शेख माहिर जुमे की नमाज में उनका ब्लड प्रेशर लो हुआ, वो वहीं बैठ गए, उनसे नमाज नहीं पढ़ाई गई, ये चंद दो जुमे पहले की बात। तो शेख सुदेश पीछे खड़े थे, उन्होंने उसी पे बिना की, जहां से उन्होंने छोड़ा था उसी पे बिना की, मुझे रिकॉर्डिंग सुनाई। तो ये उसी पे बिना करेगा, उसी वही नमाज वही तो शुरू की जाएगी जहां पहले इमाम ने छोड़ी। इसीलिए इमाम के पीछे नेक और समझदार और इल्म वाले कारी हाफिज लोग होने चाहिए। आज जिसको देखो दाढ़ी मुंडा आके पैंट शर्ट पहन के खड़ा हो गया, हाँ हम भी तो मुसलमान हैं, मुसलमान हो, लेकिन अभी मैंने बताया अफसर की सीट अलग होती है, चपरासी अफसर की सीट पे बैठ जाए तो उसको तमाचे लगाए, तुम्हारी जरूरत कैसे हुई तुम हमारी सीट पे बैठ गए? चपरासी इंसान नहीं है? चपरासी भी इंसान है, चौकीदार भी इंसान है, लेकिन जब तुमने इतना नहीं पढ़ा कि तुम अफसर की सीट पे आ सको तो तुम्हें वहां नहीं बैठना चाहिए। ना तुम ये कह सकते हो कि हमें तो 20,000 तनख्वाह मिलती है, इसको 2,00,000 तनख्वाह मिलती है, वो उसने मेहनत की है, मेहनत कर हसद ना कर, लिखा होता है ना बसों के पीछे, मेहनत कर हसद ना कर। अब एक आलिम है कारी है वो आगे बढ़, उस पीछे नबी अलैहिस्सलाम ने फरमाया मेरे पीछे उलुल अहलाम अकलमंद आकिल बालिग कारी हाफिज समझदार लोग मेरे पीछे हुआ करे। सहाबा तो सभी समझदार थे लेकिन उनमें भी हाफिज कारी थे और बादे बड़े आलिम थे, जैसे हजरत सिद्दीक अकबर, हजरत उमर, चारों खलीफा राशिदीन, उबई इब्ने काब, ये सब बड़े बड़े उलमा थे। बाद सहाबा सादा भी थे, वो पीछे रहते थे। तो आपने ये इसलिए इमाम के पीछे ऐसों को होना चाहिए जो कि अगर इमाम की नमाज खराब हो जाए तो वो उसकी बिना उस पर कर सके। तो हजरत ने खुद फरमाया कि वो उन इमाम साहब की कदर हमारे दिल में और बढ़ गई क्योंकि इसके अंदर खौफ खुदा है, वरना ये नमाज खराब कर देता सबकी, सबकी नमाज खराब, कुछ नहीं बताता किसी को, क्या पता चलता। लेकिन उसने उठ के चला गया, शर्मिंदगी दुनिया की शर्मिंदगी आज, और अल्लाह वालों के दिल में कदर और बढ़ गई। ज्यादा कोई आदमी हंसेगा, हंसने से क्या होता है? अल्लाह ताला का खुश होना ज्यादा जरूरी है कयामत के दिन, वरना पकड़ा जाएगा। अल्हम्दुलिल्लाह, एक नौजवान ने लिखा था हकीम उल उम्मत को, सुनिए गौर कीजिए, कॉलेज के तलबा आए हुए हैं, 6 तालिबे इल्म हैदराबाद से आए हुए हैं। आप लोग अगर कोई नॉर्थ कराची से आया है तो कोई एहसान नहीं किया, हैदराबाद से आए, और हमारे एक दोस्त हैं कनाडा से आते हैं तो भी यहाँ आते हैं अल्लाह का शुक्र। ऑस्ट्रेलिया भी हमारा एक दोस्त है, वहां भी उसको जाता है बयान, वहां वो सुनता है। हिंदुस्तान में अल्हम्दुलिल्लाह हमारा बयान जाता है, वो मौलाना हजरत वाला के मुरीद हमारे पीर भाई हैं, वो हमारा बयान सुनते हैं, उस पर वो रिप्लाई भी करते हैं, और अल्लाह ताला हजरत वाला की गुलामी के सदके काम ले रहे हैं। ये तालिबे इल्म सब जो है ये अंग्रेजी तालिबे इल्म है, इसमें कोई हर्ज नहीं है। आजकल अल्हम्दुलिल्लाह जो पढ़ा लिखा तबका है वो दीन की तरफ आ रहा है, दीन की तरफ आ रहा है, उसको इसीलिए अप्रिशिएट करना चाहिए, हौसला अफजाई करना चाहिए, हौसला अफजाई करनी चाहिए। ठीक है, हजरत ने फरमाया हम उसको कुछ नहीं कहेंगे, आते तो रहो कम अज कम, आते आते इंशाल्लाह एक दिन खुद ब खुद जब देखेगा अल्लाह वालों से मोहब्बत होगी, नेक माहौल से मोहब्बत होगी, खुद उसका नेक बनने का दिल चाहेगा अल्लाह ताला उससे मोहब्बत। देखिए मैंने जो आयत तिलावत की ये बात कहनी थी, हजरत वाला ने एक नुक्ता बयान किया, कितना प्यारा और उम्दा नुक्ता है। देखिए ए ईमान वालो मैं यरतद्द मिनकुम, अगर तुम दीन को छोड़ दोगे, जैसे आज नमाजें छोड़ रहे थे, अगर तुम दीन से फिर जाओगे, बिल्कुल ही छोड़ दोगे, मैं यरतद्द मिनकुम, अगर तुम इर्तिदाद इख्तियार करोगे, मैं यरतद्द मिनकुम, عن دینه فسوف یأتی اللہ بقوم، اللہ تعالیٰ عن قریب ایک قوم پیدا کریں گے، عن قریب پھر اللہ تعالیٰ ایک قوم لائیں گے، یحبہم ویحبونہ، اللہ تعالیٰ ان سے محبت کریں گے، وہ اللہ تعالیٰ سے محبت کریں گے، تمہارے جانے سے کوئی نقصان نہیں ہوگا، تمہیں اللہ تعالیٰ مٹا دیں گے، وَإِن تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ، اگر تم پیٹ پھیرو گے تو اللہ تعالیٰ تمہیں مٹا دیں گے، اور یستبدل قَوْمًا غَيْرَكُمْ، دوسری قوم لائیں گے، ثُمَّ لَا يَكُونُوا أَمْثَالَكُمْ، وہ تمہاری طرح نہیں ہوگی، فجر چھوڑنے والی، جھوٹ بولنے والی، دھوکے دینے والی اور غیبتیں کرنے والی، بلکہ وہ نیک لوگ ہوں گے، یحبہم ویحبونہ، اللہ تعالیٰ فرما رہے کہ وہ لوگ محبت کر، اللہ ان سے محبت کرے گا، وہ اللہ سے محبت کریں گے، یحبہم ویحبونہ، اللہ تعالیٰ ان سے، اللہ تعالیٰ نے اپنی محبت کو پہلے بیان کیا، وجہ کیا ہے؟ قدم اللہ تعالی محبتہ علی محبت عبادہ، یہ علامہ آلوسی ہیں، قرآن کی شرح جہاں ہو نا وہ علامہ آلوسی ہوتے ہیں، جہاں حدیث کی شرح ہو وہاں ملا علی قاری ہوتے ہیں، حضرت والا انہی دو کو زیادہ کوٹ کرتے تھے، کیونکہ یہ دونوں حضرات صوفی بھی ہیں، اتنے بڑے عالم مفسر ہونے کے باوجود، روح المعانی کے صاحب روح المعانی جو ہیں، یہ خود مرید ہیں اور خلیفہ ہیں اپنے شیخ خالد کردی کے، علامہ خالد کردی کے یہ خلیفہ ہیں، جو سلسلے کے ہیں، مرزا مظہر جانے جانا کے سلسلے کے ہیں، ان کے خلیفہ حضرت غلام علی، غلام علی کے خلیفہ مولانا خالد کردی، ان کے خلیفہ ہیں یہ علامہ آلوسی، اور انہی کے خلیفہ، انہی سے علامہ شامی بھی بیعت ہوئے، علامہ شامی جیسے لوگ بیعت ہوئے، اور آج لوگ سمجھتے ہیں ہمیں کیا ضرورت ہے بیعت ہونے کی، اور علامہ شامی سے بڑا عالم ہے آج کا کوئی، بتائیے کتنا سارے فقہ حنفیہ کے فتاوی اکثر علامہ شامی کے فتوے سے دیے جاتے ہیں، سب حضرات سلسلے میں داخل اور مرید تھے، حضرت تھانوی مرید تھے، حضرت گنگوئی مرید تھے، مفتی تقی عثمانی صاحب دامت برکاتہم، کتنا بڑا علم ہے، یہ مرید دو دفعہ نہیں، ایک دفعہ نہیں، دو تین دفعہ مختلف بزرگوں سے حضرت نے اصلاحی تعلق کیا، آج اللہ تعالیٰ چمکا رہے ہیں دنیا میں، دنیا میں بھی اللہ تعالیٰ چمکاتے ہیں، جو اپنے نفس کو مٹاتا ہے اللہ تعالیٰ اس کو چمکاتا ہے، جو اپنے نفس کو، تو یحبہم ویحبونہ، اللہ تعالیٰ ان سے محبت کریں گے اور وہ اللہ تعالیٰ سے محبت کریں گے، اب سنیے شاعر کہتا ہے، عشق اول در دل معشوق پیدا می شود، عشق اول در دل معشوق پیدا می شود، تا نسوزد شمع کے پروانہ شیدا می شود، فارسی ہے بھائی، اردو بتا رہا ہوں ترجم، عشق پہلے معشوق اور محبوب کے دل میں پیدا ہوتا ہے، پھر عاشق صاحب فدا ہوتے ہیں، اب آپ کہیں گے یہ کیسی بات ہے، محبت تو ہم نے کی ہے، شاعر دوسرے مصرے میں اس کی مثال پیش کر رہا ہے تاکہ آپ کو یہ اعتراض کا موقع ہی نہ ملے، تانا سوزد شمع کہ پروانہ شیدا می شود، جب تک شمع نہیں جلتی پروانہ کہاں فدا ہوگا، شمع پہلے جلتی ہے پروانہ بعد میں فدا ہوتا ہے، اللہ نے پہلے ہم سے محبت کی ہے، ہم نے بعد میں اللہ سے محبت کی ہے، نبی علیہ السلام نے پہلے ہم سے محبت کی ہے، اینا احبائی، سنیے آقا فرما رہے ہیں میرے احبا کہاں ہیں، صحابہ نے کہا ہم آپ کے احبا نہیں ہیں، میں محبت کرنے والے، فرمایا نہیں، انتم اصحابی، تم میرے صحابہ ہو، میرے احبا وہ ہوں گے جو میرے بعد آئیں گے، مجھے دیکھے بغیر مجھ پر اپنی جان فدا کر رہے ہوں گے، آپ نے پہلے ہم سے محبت کی ہے، ہم بعد میں آپ پر فدا ہو رہے ہیں، آج کتنا بھی گناہگار سے گناہگار مسلمان ہے، اگر اولاد بھی شان نبوت میں گستاخی کرے لات مار کے گھر سے نکال دے گا، ہے یا نہیں، اپنے اپنے دلوں سے پوچھیں، محبت کرنے والی اولاد بھی اگر ایسا کرے گی اس سے بھی آدمی قطع تعلق کر لے گا، نالائق کہیں کا، ہمارے آقا کی شان میں گستاخی کرتا ہے لات مار کے باہر نکال دے، تو یہ محبت کیا ہے، یہ آقا کی محبت کا عکس ہے، جو نبی علیہ السلام نے ہم سے محبت کی یہ اس کا عکس ہے، آپ نے ہم سے پہلے محبت کی، ہمیں بھی آپ سے اسی طرح محبت ہونی، آپ کے طریقوں سے ہی محبت ہونی چاہیے، دل میں تو ہے لیکن اس کا اظہار نہیں کرتے، دل میں ہے کہتے ہیں، دل میں ہونا چاہیے، داڑھی دل میں ہونی چاہیے، پیسہ بھی پھر بینک میں ہونا کافی ہے، پیسہ جیب میں ہونا چاہیے، پیسہ غنا بھی تو دل میں ہو، پیسہ جیب میں ہونا چاہیے، اور محبت جو ہے دل میں ہونی چاہیے، اس کا بھی اظہار ہونا چاہیے، ابھی یہ بات بتا رہا ہوں، تو یحبہم ویحبونہ، اللہ تعالیٰ ان سے محبت کریں گے، وہ لوگ اللہ تعالیٰ سے محبت کریں گے، وہ لوگ اللہ تعالیٰ سے محبت کریں گے، یہ اس کا عکس ہوگا، قدم اللہ تعالی محبتہ علی محبت عبادہ، وہ لوگ اللہ تعالی نے اپنی محبت کو پہلے بیان کیا بندوں کی، کیوں؟ تاکہ پتہ چلے کہ ان کی محبت بے فیضان محبت ربہم، اللہ تعالی کی محبت کا فیضان ہے، अल्लाह ताला की मोहब्बत जो अल्लाह ने मोहब्बत की इस वजह से बंदा मोहब्बत कर रहा है। अगर अल्लाह हिदायत ना दे कैसे हिदायत, इन्नका ला तहदी मन अहबबता, आप जिसको चाहे हिदायत नहीं दे सकते, वलाकिन अल्लाह यहदी मन यशा, मगर अल्लाह ताला जिसको चाहे हिदायत दे, अल्लाह ताला जिसको चाहे हिदायत दे, अल्लाह आप जिसको चाहे हिदायत नहीं दे सकते, पता चला अल्लाह ताला ही हिदायत देता है और कोई हिदायत नहीं दे सकता। इसलिए अल्लाह ताला से जज्ब मांगना चाहिए, हर आदमी जज्ब मांगे। जज्ब क्या है? एक आदमी ने जज्ब मांगा था, या अल्लाह मुझे जज्ब कर ले जज्ब कर ले, वो समझता था ऐसी मजजूब सा था। एक आदमी जो जरा चंट और चालाक था उससे मजाक करना चाहता था, दरख्त के ऊपर जाके बैठ गया, एक रस्सा जो है इस तरह करके ऐसे गोल करके नीचे लटका दिया, तो अब ऊपर से कह रहा है ए शख्स इसको अपने गले में डाल ले, मैं तू कहता मुझे खींच ले जज्ब कर ले, मैं तुझे जज्ब करना चाहता हूं। वो समझा अल्लाह ताला की तरफ से, लिहाजा उसने अपने गले में डाल लिया। जब उसने खींचा तो वह हलक में आंखें बाहर आने लगी, नहीं नहीं अल्लाह मुझे जज्ब ना करे, मुझे बहुत तकलीफ हो रही है। उसने छोड़ तो दिया, लेकिन हज़रत थानी फरमाते हैं कि जब उधर से जाता था दरख्त के करीब भी नहीं जाता था, कहीं जज्ब ही ना हो जाऊं। ये जज्ब नहीं है। जज्ब क्या है? आपकी आंख फजर से पहले खुल जाए, ये जज्ब है। रब्बा तेरी रहमत ने मुझे प्यार किया है, जब ही तो मुझे नींद से बेदार किया। 4 बजे आंख खुल जाए और आप वजू के लिए चल पड़े, आप समझ लें कि अल्लाह ताला मुझसे मोहब्बत कर रहे हैं। अगर अल्लाह मुझसे मोहब्बत ना करता तो मुझे बेदार कैसे करता, क्यों करता? रब्बा तेरी रहमत ने मुझे प्यार किया है, जब ही तो मुझे नींद से बेदार किया है। पहले तेरी रहमत ने मुझे प्यार किया है, फिर मैंने तुझसे इश्क का इजहार किया है। पहले तेरी रहमत ने मुझे प्यार किया है, फिर मैंने तुझसे इश्क का इजहार किया। युहिब्बुहुम व युहिब्बूना, अल्लाह ताला उनसे मोहब्बत करते हैं और अल्लाह करेंगे और वो अल्लाह ताला से मोहब्बत करेंगे। और हजरत इसने फरमाया कि देखो जो अहले मोहब्बत होते हैं वो अहले इर्तिदाद के मुकाबले में लाए जाते हैं। अहले मोहब्बत जैसे एक मन के पहलवान के मुकाबले में 3 मन का लाया जाता है, यानी उससे आला किस्म के लोग ईमान के एतबार से लाए जाएंगे। तो अल्लामा आलूसी की एक बात हजरत वाला इस मौके पे नकल करते हैं कि अल्लामा आलूसी सैयद महमूद बगदादी रहमतुल्लाह ताला फरमाते हैं युहिब्बुहुम, ये किसका मादा क्या, हुब, हुब मोहब्बत है, मोहब्बत हुब। हुब के 2 लफ्ज हैं, हा और बा। हा निकलती है कहां से, यहां से हलक से, अक्साए बिल्कुल किनारे से, हलक के किनारे से हा, और बा निकलती है मुंह के सामने से। फरमाया कि अंदर भी मोहब्बत हो, बातिन में भी और जाहिर में भी मोहब्बत। बा जो है मुंह से निकल रहा है सामने, आप बगैर मोहब्बत का लफ्ज कहें। हजरत फरमाया मोहब्बत वसल को चाहता है, वसल के बगैर मोहब्बत हो नहीं सकती। कोई कारी बड़े से बड़ा आए और वो कहे मोहब्बत में बगैर होठों को मिलाए हुए कह दूंगा, कह सकता है? मोहब्बत अगर होठों को नहीं मिलाएगा तो बनेगा ही नहीं लफ्ज। मोहब्बत का लफ्ज होठों को मिला, इसी तरह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के लफ्ज भी होठों को मिलाना पड़ता है। हमारे उस्ताद शायर अमर साहब कहते हैं कि नहीं रखते, नात का शेर है, गौर से सुनिए, नहीं रखते सुरूरो कैफ की हद मिल के आपस में, नहीं रखते सुरूरो कैफ की हद मिल के आपस में, के लब जिस वक्त कहते हैं मोहम्मद मिल के आपस में, सल्लल्लाहु अलैहि वसल्लम, नहीं रखते सुरूरो कैफ की हद मिल के आपस में, के लब जिस वक्त कहते हैं मोहम्मद मिल के आपस में, सल्लल्लाहु अलैहि नबीजिल उम्मीजिल करीम। जब भी आपका नाम नामी आए दुरूद शरीफ पढ़ लेना चाहिए। कहते हैं एक दफा तो पढ़ लिया, एक दफा पढ़ना तो जरूरी है, बार बार पढ़ने में क्या हर्ज है, जरा किसी जबान को हरकत देंगे। मन सल्ला अलैया मर्रतन वाहिदतन सल्लल्लाहु अलैहि अशरा, जो एक मर्तबा मुझ पर दुरूद भेजता है अल्लाह ताला 10 रहमतें उस पर नाजिल करते। 100 मर्तबा रोजाना दुरूद पढ़े, 1000 रहमतें रोजाना अल्लाह ताला की बरसेंगी, वादा है अल्लाह ताला का। और जो फरिश्ते लेकर जाते हैं इनका नाम है मलाइकतु सयाहीन, वो फरिश्ते जो जमीन में घूमते रहते हैं, जैसे ही दुरूद शरीफ मिलता है उसको लेके जाके नबी अलैहिस्सलाम के दरबार में पेश करते हैं। जनाब दरबार में, और फरिश्तों को कोई फ्लाइट नहीं करनी पड़े, फौरन वहां हाजिर हो जाते हैं, ये फलाने इब्ने फलाने हमारा नाम हमारे वल्दियत के साथ वो नाम के साथ दुरूद शरीफ पहुंचाया जाता है, ये हदीस शरीफ में कि तुम्हारा दुरूद हम तक पहुंचाया जाएगा। और एक दुरूद पर अल्लाह, तो इसलिए बार बार पढ़ने में क्या आ रहा है, रोजाना 100 मरतबा पढ़ने। मैं बार बार कहता हूँ, नए भी दोस्त हैं इसलिए बिलफर्ज बैठ के पढ़ने का वक्त नहीं है, गाड़ी पे जाते आते पढ़ लें। हर कोई कॉलेज जाता है, कोई स्कूल जाता है, कोई काम पे जाता है, गाड़ी पे, वैगन पे, चिकनची पे, बाइक पे, हर चीज पे पढ़ सकते। تیسرا کلمہ فرمایا مجھے دنیا و مافیا میں سب سے زیادہ محبوب ہے، چار کلمہ سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر، یہ کلمات مجھے دنیا و مافیا جس پر سورج طلوع ہوتا ہے سب سے زیادہ پسند. بتائیے دن میں ہم کتنے، آج میں ان دوستوں سے کہہ رہا تھا ذکر کے معمول کے وقت میں فجر میں ذکر کر لیا، جو آدمی معمول نہیں مناتا اس کا ذکر ناغا ہو جاتا ہے، چھوڑ ہاں فجر میں رہ گیا، زہر میں کھانا کھانے میں رہ گئے، پھر سو گئے، رات میں تھک گئے پھر چھوڑ دیا. میں نے کبھی ایسا ہوا کہ رات کو یاد آیا ہو آج تو میں نے ناشتہ بھی نہیں کیا دن کا کھانا بھی نہیں کھایا، ایسا ہوا کہ رات میں یاد آیا ہو کہ کوئی کھانا ہی نہیں کھایا، ایسا ہو سکتا ہے؟ پیٹ اتنا وہ کرے گا، احتجاج کرے گا کہ کوئی کام نہیں کرنے دے گا، دل وہاں نہیں لگے گا، غصہ آئے گا. جب جا کے صاحب بہادر جو ہے وہ آفیسر صاحب جا کے اپنے ماتحتوں پہ غصہ کرتے ہیں تو ماتحت کیا لگتا ہے آج ناشتہ نہیں ملا ہے صاحب کو، بیوی صاحبہ نے ناشتہ نہیں دیا اس لیے غصہ آ رہا ہے. اور روزے میں آپ دیکھتے نہیں لوگ کیوں لڑتے ہیں؟ کیونکہ بھوکے پیاسے ہوتے ہیں اسی لیے ذرا وہ اندر سے گرم ہوتے ہیں لڑتے زیادہ ہیں. تو اسی لیے آپ جو جسمانی کھانا نہ ملے تو ہر آدمی بے چین اور پریشان ہو جاتا ہے، اور روحانی کھانا آج رہ گیا ذرا بھول گئے، کیسے بھول گئے؟ یہ تعلق کی کمی کی علامت، تعلق کی کمی. جس کو تعلق میں اللہ اعلیٰ ہوگا وہ اللہ کو کی یاد کو بھلا نہیں سکتا کبھی. تیرا ذکر ہے میری زندگی تجھے بھولنا میری موت ہے، تیرا ذکر ہے میری زندگی تجھے بھولنا میری موت ہے. اللہ والے، ایک اللہ والے جا رہے تھے، حضرت والے نے سنایا تھا، ایک اللہ والے جا رہے تھے. پہلے زمانے میں پیدل سفر ہوتا تھا دور، اب بہت دور چلے گئے، درخت کے نیچے انہوں نے قیام کیا تو کچھ پرندے آپس میں بات کر رہے تھے. اللہ والوں کو کشف ہو جاتا ہے، اللہ تعالیٰ کروا دیتے ہیں، پرندے آپس میں کہہ رہے ہیں یہ کہاں جا رہے ہیں، کہ فلانے بزرگ سے ملنے جا رہے ہیں. تو دوسرے نے کہا رہے ان کا تو انتقال ہو گیا، یہ بلا وجہ جا رہے ہیں، اب کیا کریں ہم، کیسے بتائیں ان کو، لہذا وہ آپس میں باتیں کر رہے ہیں. تو ان بزرگ نے اللہ تعالیٰ ان کو کشف کروا دیا. سلیمان علیہ السلام جب سمجھ سکتے ہیں تو کوئی بزرگ بھی سمجھ سکتا ہے، کشف اختیاری نہیں ہوتا. اب ان کو بڑا غم ہوا کہ اچھا انتقال ہو گیا، چلو بھائی اب زیادہ دور تو ہے نہیں، قریب آئی گئے، جا کے تعزیت کر لیں ان کے بیٹوں. جب گئے تو وہ ہٹے گٹے بیٹھے ہوئے، تو حضرت نے فرمایا کہ ارے بھائی ایک ایسا زمانہ آ گیا، انسان تو انسان پرندے بھی جھوٹ بولنے لگے، پرندے یہ باتیں کر رہے ہیں کہ آپ کا انتقال ہو گیا. کہا وہ کیا وقت تھا؟ کہا وہ ایسا وقت تھا 11 بجے تھے، 10 بجے تھے تو یا 12 بجے تھے، ہاں اس وقت میں غافل ہو گیا، غافل اور مردہ برابر ہے. انہوں نے صحیح کہا، صحیح کہا، اس وقت میں اللہ کی یاد سے غافل ہو گیا. تو غافل ہونا مردہ ہونا، ہاں جی کتنے مسلمانوں کی حالت، فرض تک چھوڑ رہے ہیں، ذکر تو بہت بڑی بات ہے. اس لیے جس کو اللہ تعالیٰ توفیق دے وہ سمجھ لیں اللہ تعالیٰ نے مجھے اس دور میں اپنی ولایت کے لیے منتخب فرمایا. 100 مرتبہ لا الہ الا اللہ کی عادت ڈال لیں 100 مرتبہ، اور 100 مرتبہ شام بھی ہو جائے تو بہت اچھا. تو ایک ہی دفعہ صبح ناشتہ کرتے ہیں، دن میں بھی تو کھانا کھاتے ہیں، اس لیے 3 ٹائم 1 1 1 ڈاکٹر لکھتا ہے، 1+1 1+1 3 دفعہ لکھتا ہے، ادھر صبح دوپہر شام ہو تو اچھا ہے، ورنہ صبح شام ہو جائے، ورنہ چلو شام میں اگر آدمی مصروف ہے اور تو تھوڑا چلتے پھرتے کر لیا، تیسرا کلمہ درود شریف پڑھ لیا، صبح تو ہر آدمی کر کے نکلے گھر سے ذکر، اور بیٹھ کے کرے، بیٹھ کے کرے. مولانا جلیل احمد صاحب کے پاس میں کل گیا ہوا تھا، ان کی باتیں عجیب ہوتی ہیں کیونکہ بہت سفر بھی کرتے رہتے ہیں، ابھی وہاں کبھی آسٹریلیا جاتے ہیں، ابھی زامبیا گئے تھے، وہاں کی بات بتا رہے تھے. الحمدللہ وہاں ایک عیسائی مسلمان ہوا، کیا پتا نہیں وہ لوگ عام طور پہ عیسائی، یہ لوگ برگر کھاتے ہیں، چلتے پھرتے کھا لیا. انہوں نے فرمایا اور ہم نے حضرت والا سے بھی سنا، کھانے پینے اور دنیا کے برتنے کا مزہ بھی مسلمانوں اور اللہ والوں کو آتا ہے. فساق فجار کو بھی ڈکار لے لیا، ہاں کر لے، مزہ نہیں آیا آج کھانے. ارے میاں شکر ادا کرو، کتنے لوگوں کو یہ نصیب نہیں ہے، تم شکر ادا کرو کہ تمہیں اللہ تعالیٰ نے کھانا کھلایا. حضرت پھول پوری رام اللہ تعالیٰ کھانا کھا رہے تھے، ارہر کی دال. اب ارہر کی دال بھی شعر ضرور یاد آ جاتا، کیا کریں. حضرت نے فرمایا تھا ایک شاعر کی بیوی نے بار بار ارہر کی 3 دن تک پکائی، تو اس نے شعر کہا، اب اگر پکاؤ گی جس دن تم ارہر کی دال، سمجھ لو اسی دن میرا انتقال. اب ارہر کی دال مت پکانا. تو ارہر کی دال چٹنی روٹی حضرت کھا رہے ہیں، حضرت پھول پوری، اور ہمارے حضرت سے فرما رہے ہیں کہ حکیم اختر قورمہ بریانی کا مزہ آ رہا ہے. حضرت نے پوچھا، آج ہم سیکھ، ہم پوچھتے نہیں تو ہم کیسے سیکھتے، حضرت کیسے مزہ آ رہا ہے؟ فرمایا نظر اس پر نہیں ہے کہ کھا کیا رہا ہوں، نظر اس پر ہے کہ کھلا کون رہا ہے، اللہ تعالیٰ کھلا رہا ہے، یہ میرا معدہ صحیح ہے، ہضم تو کر رہا ہے کم از کم. ورنہ کلفٹن میں حضرت فرمایا وہ سیٹ تھا، اور جب وہ پہلے وہ بولویوں کو بھی برا بھلا کہتا تھا، اور کہتا تھا ہم کیوں روزہ رکھیں، کوئی غریب ہیں؟ ऐसा कहता था। अल्लाह ताला ने उसके पेट में अल्सर पैदा कर दिया, जब खूब बीमार रहने लगा, कुछ खा नहीं सकता था, कीमा भी नहीं, कीमे का शोरबा निचोड़ के उसको दिया जाता था। फिर उसको अल्लाह याद आया, उसने मौलवियों को भी बुलाया और खुशकिस्मत था कि दुनिया में तौबा की तौफीक हो गई। हजरत वाला से हमने सुना बराए रात कि उसने फिर मौलवी और कहा कि सबके सामने मैं तौबा करता हूँ, जो मैंने मौलवियों को और दीन को बुरा भला कहा, मैं अल्लाह पे पूरा ईमान लाता हूँ। अब मुझे पता चल गया कि सेहत की चंद दिन है और बाकी मौत है, जाना है हम सबको, लिहाजा उसने तौबा की सबके सामने। और ऐसा ऐसा कहना कुफर है कि रोजा वो रखे जो भूखा है। वो औरतें बाजी कहती हैं फैशनेबल, पर्दा वो करती हैं जो बदसूरत है ना, वो पर्दा करती हैं। बताइए बदसूरत को पर्दा करने की क्या जरूरत, और खूबसूरत को सबको पर्दा करना चाहिए, हर औरत को शरई पर्दा करना चाहिए। तो मौलाना ने फरमाया कि वो ईसाई जो है, जाम्बिया गए थे जब मौलाना, तो बता रहे हैं वो ईसाई भी था, एक दावत में मौलाना की दावत थी, ईसाई भी था वहां, दम पुख्त और वो मुर्ग वो बकरा मुसल्लम बंदी वो पकाया गया। वो देख के हैरान था, ऐसा खाना, इतना लजीज खाना, ये तो हमने कभी नहीं खाया, फर्स्ट टाइम कह रहा है मौलाना, कह रहा फर्स्ट टाइम। अब तो मौलाना ने कहा कि अल्हम्दुलिल्लाह मुसलमान, मौलाना ने भी अंग्रेजी, मौलाना भी वहां जा के अंग्रेजी सीख गए, उन्होंने उससे अंग्रेजी में कहा कि अल्हम्दुलिल्लाह मुसलमान ऐसे ही खाना खाते हैं लजीज। तो और मौलाना ने फरमाया कि कोई यहाँ आता है घूमने के लिए, कोई किसी के लिए, अल्लाह ताला ने तुम्हें इस्लाम अता फरमा दिया, कह रहा था अल्हम्दुलिल्लाह माई लक ये मेरी किस्मत है कि अल्लाह ताला ने मुझे इस्लाम अता फरमा दिया, अल्लाह ताला ने मुझे ज़म्बिया आके वो मुसलमान हो गए। तो बता रहा हूँ कि ये खाना भी अल्लाह ताला की नेमत, ये भी मुसलमानों को नसीब है सही। तो वो तो चलते फिरते खाते हैं, चलते फिरते तो जानवर खाता है, अब तो अल्हम्दुलिल्लाह फिर बेहतर हो गया माहौल, वरना एक जमाने में फैशन चला था खड़े होकर खाना खाते थे लोग शादियों में। तो हमारे एक मौलाना ने बयान किया था जुमे के बयान, बड़े दबंग थे मौलाना, इतने मोटे तादे थे कोई बात भी नहीं कर सकता था उनके सामने। हमारे मिसबा साहब यही कहते हैं मौलवी को तगड़ा होना चाहिए ताकि कोई अगर दलील से ना माने तो वो गर्दन पकड़ के मनवाए, कैसे नहीं मानेगा। हैदराबाद में एक मौलाना है, आप पता नहीं वो क्या है, वो रेलवे स्टेशन के करीब जो मस्जिद है वहां पे एक मौलाना है, वो इतने तगड़े हैं कि हम उनके सामने छोटे से बच्चे नजर आते हैं। तो वो भी मौलाना बहुत दबंग थे, उन्होंने कहा माफ कीजिएगा आप लोग जो खाना खाते हैं खड़े होके शादियों में, खड़े होके बुफे स्टाइल खड़े होके खाते हैं, ये इस तरह गधे घोड़े और गाय भैंस खाते हैं, इस तरह इंसान नहीं खाते, इंसान बैठ के खाते हैं। नबी अलैहिस्सलाम ने फरमाया मैं गुलामों की तरह बैठ के खाना खाता हूं, बैठ के खाना खाना सुन्नत है भाई, नीचे बैठो। बहुत से लोग अच्छे खासे हैं, दीनदार भी हैं, डाइनिंग टेबल पे आओ जरा बैठ जाओ, गोल मेज कॉन्फ्रेंस हो रही, डाइनिंग टेबल पे बैठ के खा रहे हैं, बिला वजह ऊपर बैठ के खाना सुन्नत के खिलाफ है, समझ। शादी ब्याहों में मजबूरी है, अगर और कोई खुराफात नहीं है, तस्वीर नहीं है, गाना नहीं है, आप जा सकते हैं और कुर्सी पे बैठ के खा भी, होटल में भी नीचे थोड़ी बिछाएगा, और बैठना भी जायज नहीं है, और लोग कुर्सी पे बैठे हम नीचे रुमाल बिछा के बैठ जाएं तो कोई जो है 5 रुपए 10 रुपए देता हुआ जाएगा, है ना, गलत है ना। सुन्नत की आहानत करना भी जायज नहीं, तो आप उस वक्त में तो ऊपर ही बैठेंगे, लेकिन घर में जब आपको इख्तियार है। अभी यहाँ पे दावत थी, मौलाना मुफ्ती वकार साहब हमारे दोस्त हैं, उन्होंने हजरत मुफ्ती साहब को बुलाया था, मैं भी मधु था दावत में, तो मैं मुफ्ती साहब के करीब था, देखा वहां टेबल लगी हुई है, उन्होंने अपने उस्ताद मुफ्ती नजमुल हसन साहब की लगाया था, मुझसे मुफ्ती साहब पूछ रहे हैं क्या तुम ऊपर बैठ के खाते हो, नहीं हजरत मैं तो नीचे बैठ के खाता हूँ। तो फरमाया मैं भी नीचे बैठ के खाऊंगा, हटाओ ये सब, मैं खाना नीचे बैठ के खाने में जो राहत है सुन्नत का मजा ही अलग है। तो इसलिए बता रहा हूँ कि मैंने बहुत पहले ये शेर अर्ज किया था, कम अज कम 30 साल पुराना ये शेर है, किस कदर पुरकैफ व शीरी जिंदगी सुन्नत में है, किस कदर पुरकैफ व शीरी जिंदगी सुन्नत में है, ऐसा लगता है कि जैसे आदमी जन्नत में है, ऐसा लगता है कि जैसे आदमी जन्नत में है। और फिर हुसूल जर की खातिर क्यों मैं सरगर्दां फिरूं, वो मुझे मिलकर रहेगा जो मेरी किस्मत में है। याद रखिए और पूरी तारीख ढूंढिए, किसी भी आलिम से जाके निकलवाइए, कोई सहाबी बता दीजिए जो दुनिया कमाने के लिए अफ्रीका गया हो, अमेरिका गया हो, किसी भी उजक के जो भी अच्छा चाइना गया हो, कोई सर सहाबी जो भी गए दीन फैलाने गए और अल्लाह ताला ने उसकी बरकत से दुनिया उनके कदमों में दे दी, उनकी बरकत से दुनिया उनके कदमों तले उमंड उमंड के आई, वो दुनिया को मुंह नहीं लगाते थे, दुनिया को आज हम ही है कि बस ठीक है आज हमारे लिए जरूरत भी है, अल्लाह से मांगे, लेकिन बता रहा हूं कि एक एतदाल के साथ, जहां नमाज अजान हो जाए। अम्मा आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा फरमाती आप भले सलाम भी हमसे बातें करते, यानी हर वक्त हदीसें सुना रहे होते, आप हमसे बातें करते, घर में मुस्कुराते थे, घर के काम काज कर लेते थे, आप हमसे बातें करते। लेकिन जब अजान होती थी, लम या आरिफ ना, आप हमें पहचानते ही नहीं थे। अजान बस चलो मस्जिद चलो, हमारे यहाँ क्या काम कर रहे हैं, जमात खड़ी हो गई, अब चले वुजू करने की, अब दो रकत निकल गई, इमाम तुम्हारा इंतजार करेगा, दो रकत निकल गई, क्यों देर की आपने, अजान क्यों होती है, 20 मिनट पहले अजान होती है, अजान के साथ तैयारी शुरू करें, तब आपको जाके चार सुन्नत बमुश्किल मिलेगी, तब मिलेगी। हम सब आदमी को इस्तिंजा लगा होता है, इस्तिंजा कर रहा है, फिर वुजू कर रहा है, फिर उसके बाद टोपी ढूंढ रहा है, फिर पहना है, इतर लगाया, इतनी इतनी चीजों में कितना वक्त लग जाता है। हम कब शुरू करते हैं, जब बिल्कुल वक्त हो जाओ, वक्त हो गया, 9 बजे नमाज है, 9 बजे तैयारी शुरू कर रहे, तो क्या इमाम तुम्हारा इंतजार करेगा, और इंतजार करता रहे तो 11 बजे तक भी लोग नहीं आएंगे, अभी और ही आ रहे होंगे यार। जैसे सहाबा थे, सहाबा पहले से आगे बैठ जाते थे, मारिफुल हदीस में मौलाना मंजूर नौमानी साहब ने हदीस नकल की है कि सहाबा थके होते थे, ओंगरे होते थे, आप अलैहिस्सलाम तशरीफ लाते थे, सब खड़े हो जाते थे, और आपने फरमाया ईशा को देर से पढ़ना अफजल है, आपने फरमाया अगर तुम्हारी थकन का ख्याल ना हो मैं ईशा और देर से पढ़ाऊं, लेकिन क्योंकि तुम दिन भर के थके होते सहाबा मेहनत करते थे, लिहाजा ईशा आप अलैहिस्सलाम पढ़ा, फिर उसके बाद सो जाते थे और तहज्जुद में उठ जाते। कराची वाले ईशा के बाद उनकी शाम शुरू होती, ये बफर जोन गया मैं वहां पे हारून वगैरह उसके पीछे, जुहर के बाद 2:30 बजे का वक्त था, दुकान खुल रही है, अरे भाई 5 मिनट लगेंगे जरा दुकान खुल, 2:30 बजे दुकान खुल रही है, अभी खुली भी नहीं है, क्या हाल होगा, कैसे उल्टे हो गए, 12-1 बजे तक खुली रहेगी, 2 बजे तक तारीख रोड, उसके भी बाद असर में काम शुरू होता है और 3 बजे रात में बंद होता है, फिर जाके जो सोते हैं जानवरों की तरह तो फजर छोड़ के सोते रहते। मैं अर्ज करता हूं पंजाब में भी यहां भी जो फजर छोड़ के सोता है वो खोता है, और खोता कौन होता है ये पंजाब वालों से पूछिए, वो कहते ओ खोत्या, ओ खोत्या, इतना बड़ा बताइए फजर, फजर छोड़ के सो रहा है फजर, ठीक है। जैसे मैं अगर आज संडे नाइट आप जल्दी उठे, चंद रकत अल्लाह ताला तौफीक दे तो तहज्जुद की 4 रकत पढ़ लें, फिर अल्लाह से मांग ले, हर चीज मांगे, वल्लाह जूते का तस्मा भी टूट जाए तो भी अल्लाह से मांगो, हफ तकलीम, क्या मतलब सुनते रहते हैं, हफ्त अकल, हफ्त का मतलब 7, अकलीम का मतलब सल्तनतें, 7 सल्तनत भी चाहिए 7 मुल्कों की तो भी अल्लाह से मांगो, अल्लाह ताला सब देने पे कादिर, उस वक्त में मांगो, मांगने का वक्त। एक मेरा दोस्त था इस एरिया में जब मैं रहते, कहता था शाहीन भाई उस वक्त में दुआ करना जब रश का टाइम ना हो, रश का टाइम ना हो, ये क्या आप देखिए इस वक्त में सब जागे हैं, सब मांग रहे, उस वक्त में रश का टाइम नहीं होता, कम लोग आदमी चाहता है ना, जब सेठ से बड़ा मांगना है भाई मेरी शादी हो रही है 2 लाख रुपए चाहिए, तो वो रश में नहीं जाएगा, अलग से तलाश करेगा, ऐसे वक्त में मिल जाए, इन्ना लिल्लाह, ऐसे वक्त में मिल जाए कि जबकि वो अकेला हो, तो आदमी चाहता है अकेले में वो बात सुन लेगा सही से, और सुबकी भी नहीं होगी, अब सबके सामने सुबकी भी हो सकती है, उसने मना कर दिया, लिहाजा अल्लाह से ऐसे वक्त में मांगे, और ठीक है आम हालात में ही मांगे, सलात हाजात पढ़े, जिनको खास कोई जरूरत है, दिन में 3 मरतबा, एक फजर के बाद इशराक के वक्त में, फजर के बाद इशराक कितनी जल्दी हो जाता है लोग पता नहीं समझते, 8 बजे होता है, फजर पड़ी 6:07-08 पे आखिरी वक्त है, उसके बाद 15 मिनट बाद 6:25 पे, आजकल ये नहीं कि आप 2 महीने बाद भी 6:25 पे पढ़े, उस वक्त तो नमाज भी 6:25 पे आ जाएगी, हर रोजाना टाइम बढ़ रहा है, सर्दी की तरफ हम जा रहे हैं, तो आजकल 6:25 पे आपने इशराक शुरू कर दी, अब 10 मिनट में इशराक हो गई, 10 मिनट बाद आप चाश भी पढ़ सकते हैं, उसके बाद आप सोए लंबी तान के, इतवार का दिन है, नाश्ता करे सोए, हर काम करे आदमी, हम कहते हैं पहनो अच्छा, खाओ अच्छा, मकान अच्छा हो, गाड़ी अच्छी हो, लेकिन दीन भी अच्छा हो, अगर दीन अच्छा है कोई हर्ज नहीं है। हरदोई शेर पढ़ते थे ख्वाजा साहब का, दुनिया गले का हार है, दीन नजर में खार है, देखिए कैसा शेर, दुनिया गले का हार है, दीन नजर में खार है, यही अगर बहार है आग लगे बहार में, ये बहार है तुम्हारी, दुनिया गले का हार है, दीन नजर में खार है, यही अगर बहार है आग लगे बहार में, और कैसा ये इनकलाब है, इसी अंदाज में कैसा ये इनकलाब है, देख के दिल कबाब है, जल रहा है कबाब का मतलब, देख के दिल कबाब है, गोया कि अब सवाब है सूद में और कमार में, सूद में कमार इतना इतना आम कर दिया कि वो इसमें सवाब है क्या, इसके बगैर मुल्क चल नहीं सकता, लोग कहते हैं इसके बगैर तरक्की ना, ये तरक्की हो रही है ना, ये तरक्की, डॉलर आए दिन बढ़ रहा है, पेट्रोल आए, यही तरक्की, हमारी तरक्कियां उल्टी होती हैं, अभी हजरत का बयान चल रहा था, एक तरक्की होती है जो सही होती है सीधी, वो क्या होती है, आदमी रफ्ता रफ्ता पिस्ता बादाम खा के डंड बैठक करके तरक्की करता है। लेकिन एक तरक्की क्या है, रात को उसको दो चार दुश्मन आए, खूब मारा मार मार के दुम्बा बना दिया। अब सुबह जब दोस्त आया मिलने, भाई तुमने तो बहुत तरक्की कर ली, रात भर बहुत फूल गया, सूझ गया सब, बहुत तरक्की कर ली, ये तरक्की है, पिटाई वाली तरक्की, तरक्की ये तरक्की ऐसे ही है जो सूदी आमदनी से की जा रही है, जो तरक्की उल्टी चल रही है। हजरत साहब फरमाते तेरा है नई रोशनी मुंह काला, मुहज्जब गाली है, तेरा है नई रोशनी मुंह काला, दिलों में अंधेरा है बाहर उजाला, दिलों में अंधेरा। जैसे अभी कह रहे थे, अब देखिए हमारे मुसलमान है, पैंट ऊपर शॉर्ट्स पहने शर्म नहीं आ रही, पांच चार टखने से ऊपर रखने में शर्म आती। मैं कहता हूं अपनी शलवार इतनी बड़ी बनाए, अब बड़े तो हो गए, आलम चन्ना का जमाना हमने देखा है, हम जब छोटे थे आलम चन्ना की बहुत शोहरत थी, इतना लंबा आदमी, जुनेजो सदर जुनेजो के साथ कभी है कभी कहां घूम रहा है, इसके कद लंबे कद ने उसको मशहूर कर दिया। तो मैं कहता हूं अब कोई आलम चन्ना बनना है आपको, 20-22-25 साल के बाद कद का बढ़ना खत्म हो जाता है। अब आप हम जब नाप दें, अल्हम्दुलिल्लाह मैं अपनी 33 की नाप देता हूं शलवार की, अब हर एक आदमी का कद देखे लिहाज से, जो हमारे कद के हैं 33-34 काफी है, अब थोड़ा सा कभी ऊपर करना हुआ कर लिया, वरना उसकी भी जरूरत ना, क्यों नहीं दे सकते, नहीं बनाएंगे 40 की, फिर 7 फीट 7 इंच उसको ऊपर खोसेंगे, क्या होता है सारी उसकी क्रीज खराब हो जाती है, क्रीज खराब हो जाती है, इससे बेहतर आप इतनी बड़ी बनाए। पैंट हमारे दोस्त हैं ये काशिफ सलीम, जिनके हवाले से ये लोग आए, वो मल्टी नेशनल कंपनी में काम करते हैं, मल्टी नेशनल नहीं कहूंगा पुराना हो गया, अब कहते हैं मल्टी नेशनल, 21वीं सदी में हमने भी कदम रख दिया है। मैंने जब 21वीं सदी में दाखिल हुए तो मैंने शेर कहा था, अल्हम्दुलिल्लाह है मीडिया का दौर, है मीडिया का दौर, कलम रख चुके हैं हम, है मीडिया का दौर, कलम रख चुके हैं हम, 21वीं सदी में कदम रख चुके हैं हम। अब कब का किताब कलम कहां है, बस मीडिया इधर सर्च कर रहे हैं, इधर से उधर जा रहा है, मैं खुद भी इस पे कंप्यूटर पे अशार लिखता हूं, मैं भी थोड़ा तरक्की याफ्ता हूं, मैं हाथ से लिखने मेरे हाथ थक जाता है, कंप्यूटर पे डायरेक्ट लिखता हूं, उसी से मेल करता हूं जो इस्लाम में कता आता है। बहरहाल वो हमारे दोस्त हैं, वो पांचे पैंट पहनते हैं क्योंकि मजबूरी है उनकी नौकरी में, पैंट को उन्होंने इतना कटाया हुआ है टखने से ऊपर, तो आदमी चाहे तो बुरा नहीं लगता, मोड़ने में बुरा लगता है। अब आप नीचे से मोड़ेंगे हर आदमी कहते हो कि ये दो मोड़, आप इतनी बड़ी बनाए कोई, मैं बस मैं ऐसी पहनता हूं मेरी मर्जी है, जब कोई गुनाह करता हुआ नहीं शर्माता, हम नबी की सुन्नत में क्यों शर्माए। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए, अल्लाह वाली हयात अता फरमाए, दुआ कर लीजिए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला रसूलिन नबीजिल उम्मीजिल करीम, واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين।